تفسیر سورة المعارج مکی سورت ہے، دو رکوع اور 44 آیات پر مشتمل، الفاظ کلمات کی تعداد 241، حروف 1095، اس کا ایک اور نام بھی ہے اور وہ نام ہے سأل سائل، سأل سائل، تو اس سے متعلقہ اس کا یہ دوسرا نام ہے۔ سورۃ المعارج میں جو اس کا یہ جو نام المعارج ہے، یہ اس کی آپ دیکھیں تو لیا گیا ہے آیت نمبر 3 سے، معارج اور عین را جیم، اور اس کے معنی ہیں سیڑھی کے، درجے کے۔ اس کا موضوع اور مضمون قیامت اور آخرت کا اثبات ہے، اور اس کے ساتھ ہی کفار کو تنبیہ کی گئی ہے اور ان کو ڈرایا گیا ہے۔ سأل سائل بعذاب واقع، سأل سوال کیا، سائل سوال کرنے والے نے، بعذاب واقع ایک واقع ہونے والے عذاب کے بارے میں۔ اب آپ دیکھیے کہ آیت نمبر 1 سے لے کر 7 تک اہل مکہ کیا کر رہے تھے، ایسے سوالات کر رہے تھے اور رسول اللہ صلی اللہ علیہ وسلم کو زج کرنے کے لیے، تنگ کرنے کے لیے عذاب کا مطالبہ کرتے تھے۔ تو آیت نمبر 1 سے لے کے 7 تک اللہ تعالی نے کافروں کو عذاب سے ڈرایا ہے۔ کیا کہا؟ سأل سائل بعذاب واقع، کہ بڑی عجیب بات ہے کہ مانگنے والے نے عذاب مانگا ہے۔ اور ویسے آپ دیکھیں کہ سأل کے معنی ہوتے ہیں جیسے سوال کرنا، اور جب سأل کے بعد با جو ہے اس کی پریپوزیشن آ جائے تو اس کے معنی ہوتے ہیں مطالبہ کرنا۔ یہ کہتے ہیں نا جیسے آپ کسی سے بات کرتے ہیں، آپ کوئی اسے سوال پوچھتے ہیں، ایک ہوتا ہے کسی چیز کا پوچھنا، تو با کے ساتھ جو ہے مفسرین یہ کہتے ہیں کہ اس کے معنی ہے جیسے مذاق اڑانا یا جلدی کرنا یا مطالبہ کرنا۔ تو اہل مکہ کیا کر رہے تھے کہ جب ایسی آیات اور ایسی صورتیں نازل ہو رہی تھیں، مکی دور میں پے در پے ایسی صورتیں نازل ہو رہی تھیں جس میں عذاب کے واقعہ ہونے کی ہولناک کی اور اس کی شدت جو تھا اس کا اظہار تھا، تو اہل مکہ سنتے تو پھر اس کا مذاق اڑاتے۔ جیسے اب 30 پارہ سورت نبا، اس میں کیا ہے، اما یتساءلون عن النبا العظیم الذی هم فیہ یختلفون، اس میں بھی کیا ہے کہ اما یتساءلون، کس چیز کے بارے میں یہ سوال پوچھتے ہیں؟ تو گویا کہ مکہ کی گلیوں میں، ان کے چوکوں میں، ان کی محفلوں میں، ان کی مجلسوں میں ایک ہی سوال تھا کہ یہ کہتا ہے کہ قیامت آ جائے گی، کب آئے گی قیامت؟ کہتے ہیں کہ ہم جو کر رہے ہیں، ہم اللہ کا انکار اور آخرت کا انکار، تو ہم پکڑے جائیں گے، ہم رسول اور قرآن کا مذاق اڑاتے ہیں تو ہم پکڑے جائیں گے، پھر ہم پکڑے کیوں نہیں جاتے، پھر عذاب کیوں نہیں آ جاتا؟ تو یہاں پر بھی ایک مانگنے والے نے عذاب مانگا ہے۔ کیوں مانگا؟ مذاق کے طور پہ، انکار کے طور پہ، اور ایسے عذاب کے بارے میں انہوں نے مطالبہ کیا ہے جو کہ واقعہ ہونے والا ہے۔ لِلْكَافِرِينَ لَيْسَ لَهُ دَافِعُ، کافروں کے لیے لیسا کوئی نہیں ہے، لہو اس کو، دافع ہٹانے والا۔ اور جب یہ واقعہ ہونے والا عذاب واقعہ ہو جائے گا، جیسے سورت واقعہ میں کہا کہ واقعہ، سورت الحاقہ، سورت القارعہ، سورت الغاشیہ، مختلف اس کے نام ہیں نا قرآن میں، زلزال، تو جب یہ ہو جائے گا تو اس کے واقعہ ہونے کو کوئی دفع نہ کر سکے گا۔ اب یہاں پہ سوال یہ پیدا ہوتا ہے کہ یہ مطالبہ کرنے والا، یہ سوال کرنے والا کون تھا؟ اس سلسلے میں مفسرین یہ کہتے ہیں کہ بعض یہ کہتے ہیں کہ یہ جو سوال پوچھا تھا، یہ پوچھا تھا نضر بن حارث بن کلدہ نے، نسائی اور دوسرے محدثین نے عبداللہ بن عباس رضی اللہ عنہ سے یہ روایت نقل کی کہ نضر بن حارث بن قلدہ نے کہا تھا، کیا بات کہی تھی؟ سورت انفال کی آیت 32، سورت انفال کی آیت 32 میں یہ بات اس کا مطالبہ ہے، کیا؟ اللہم ان کان ھذا ھو الحق من عندک فامطر علینا حجارۃ من السماء اویتنا بعذاب علیم۔ تو اس نے یہ مطالبہ کیا تھا کہ خدایا اگر یہ واقعی تیری ہی طرف سے حق ہے تو ہم پر آسمان سے پتھر برسا دے یا ہم پر دردناک عذاب لے آ۔ تو ایک رائے یہ ہے کہ اس کا مطالبہ کرنے والا تھا کون؟ نضر بن حارث بن قلدہ۔ دوسری رائے یہ ہے کہ اس سے مراد تھا ابو جہل۔ ابو جہل نے یہ بات کہی تھی جو سورت انفال کی آیت 32 میں ہے، ٹھیک ہے؟ اور بعض یہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے خود اپنی قوم کے لیے عذاب کی بدعا کی تھی۔ کب آپ نے یہ بدعا کی؟ کہ اہل مکہ جب مسلسل ستا رہے تھے اور بار بار آپ کو زج کرتے تھے اور آپ سے کہتے تھے کہ یہ عذاب کب آئے گا، تو رسول اللہ صلی اللہ علیہ وسلم نے پھر ایک موقع پر جو ہے وہ اللہ تعالیٰ سے جو ہے وہ بدعا کی۔ آپ نے اللہ تعالیٰ سے کہا کہ اے اللہ تعالیٰ ان پر جو ہے کچھ نازل کر۔ اور کہتے ہیں کہ وہ جو قحط آیا تھا، قحط سالی اہل مکہ پر، یہ آپ کی بدعا کا ہی نتیجہ تھی۔ تو جب یہ واقعہ ہونے والا عذاب واقعہ ہوگا دنیا میں، جیسے قحط سالی اور یا پھر غزوہ بدر میں یہ بڑے بڑے لوگ مارے گئے، یہ بھی ایک عذاب کی شکل تھی، اور یا پھر یہ کہ جب قیامت میں آئے گا تو کوئی اس کو واقعہ کرنے والا نہ ہوگا۔ اور بدر میں کیا ہوا؟ یوم الفرقان، مکہ کی ہیرے جو تھے، بڑے بڑے سردار جو تھے، وہ غزوہ بدر کے میدان میں ڈھیر ہو گئے۔ تارج الملائکۃ، اب آپ دیکھیں کہ فرشتے چڑھتے ہیں اس کے پاس، کس کے پاس؟ آیت نمبر 3 میں جو ہے بتایا گیا کہ من اللہ ذی المعارج۔ تو یہ کون ہے؟ اللہ کی طرف سے۔ تو اللہ کی طرف فرشتے جاتے ہیں جو کہ عذاب لے کر آتے ہیں، اور اللہ کی طرف فرشتے جاتے ہیں جو کہ اللہ سے اللہ کے احکامات لے کر آتے ہیں۔ من اللہ ذی المعارج، تو یہی اللہ جو ہے جو کہ درجوں والا ہے، جو کہ معارج والا ہے، وہ جب عذاب بھیجے گا تو اس عذاب کو کوئی دفع نہیں کر سکے گا۔ ذی المعارج کے مفسرین نے 3 معنی بیان کیے ہیں۔ ایک اس کے معنی ہے ذی السماوات، آسمانوں والا، آسمانوں والا۔ تو کیسے اللہ آسمانوں والا؟ ایک، دوسرا، تیسرا، چوتھا۔ تو اصل میں اس کے معنی یہ ہیں کہ آسمان اگر 7 ہیں تو 7 سٹیپ ہوئے نا اللہ تک پہنچنے کے لیے۔ اور معارج کسے کہتے ہیں؟ معارج معرج کی جمع ہے، جس کے معنی ہے زینے یا سیڑھی کے، ایسی چیز کے جس کے ذریعے سے اوپر چڑھا جائے۔ تو اللہ تعالی کو جو معارج کہا گیا تو اس کے معنی کیا ہیں؟ یاد رکھیے گا کہ یہ جو لفظ معارج ہے، معرج بھی اس کی جمع ہے اور معراج بھی اس کی جمع ہے۔ تو رسول اللہ جب معراج پر گئے تھے تو کہاں گئے تھے؟ بلندی پر گئے تھے نا۔ تو یہ جو عرجہ ہے نا، یہ جو ہے معارج کا لفظ، اس کا روٹ کیا ہے؟ عین راجیم۔ اس کے اندر 2 باتیں بنیادی طور پر پائی جاتی ہیں، اس کو آپ یاد کریں کہ معارج کے اندر 2 باتیں خاص طور پر پائی جاتی ہیں، ایک ہوتا ہے جھکاؤ اور ایک ہوتا ہے بلندی، جھکتے ہیں نیچے کو اور بلند ہوتے ہیں اوپر کو۔ اچھا، جو لنگڑا ہوتا ہے اس کے لیے بھی یہ لفظ بولا جاتا ہے آرج۔ اب لنگڑا کیا کرتا ہے؟ لنگڑا سیڑھی پر چڑھنے کے لیے پہلے وہ جھکتا ہے، نیچے کو ہوتا ہے، پھر وہ اوپر چڑھتا ہے۔ جھکاؤ پھر بلندی، یاد رہے گی یہ بات؟ آرج لنگڑے سے یاد رکھیں کہ لنگڑا جب، جیسے جب لنگڑا 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 کر چلتا ہے تو اچھلتا ہے نا، نیچے کو ہوتا ہے پھر اوپر کو ہوتا ہے۔ تو سیڑھی پر چڑھنے کے لیے بھی کیا کرتے ہیں؟ پہلے نیچے کو جھکتے ہیں پھر اوپر ہوتے ہیں۔ تو بلندی پر چڑھنے کے لیے کیا ہے کہ سیڑھیاں چڑھی جاتی ہیں نا، تو سیڑھی پر چڑھنے والا جب سیڑھی پر چڑھتا ہے تو پہلے آگے کی طرف نیچے کو ہوتا ہے، جھکتا ہے، फिर वो स्टेप ऊपर रखता है तो ऊपर हो जाता है, फिर वो नीचे झुकता है, फिर वो स्टेप ऊपर रखता है तो ऊपर हो जाता है। तो अराजा फिसलम, सीढ़ी पर या जीने पर कदम रखना, तो बुलंदी पर चढ़ना आम चलने की निस्बत मुश्किल होता है। इसी तरह जो है आरज के मानी लंगड़ा कर चलना, और आरज लंगड़ा, और लंगड़ा के चलने में जो है दो बातें पाई जाती हैं कि आगे को झुकाव भी होता है और बुलंदी पर चढ़ने जैसी दुश्वारी भी होती है। तो मेराज के मानी बुलंदी पर चढ़ने का जरिया, यानी सीढ़ी जीना बुलंद जगह जिस पर चढ़ा जाता है। तो क्या बात पता चली इससे कि झुकाव और बुलंदी, तो अगर बुलंदियों पे जाना चाहते हैं तो फिर क्या करना पड़ेगा, झुकना पड़ेगा। जो आला जर्फ होते हैं हमेशा झुक के मिलते हैं, सुराही सर निगुं होकर भरा करती है पैमाने। अगर सुराही जो है लंबी सी उसकी गर्दन होती है, अगर वो झुके ना कभी पानी नहीं भर सकती, अगर झुके ना तो पानी नहीं भर सकती। अगर इंसान में आजी और इंकसारी ना हो जन्नत में नहीं जा सकता। आला इखलाक, आला किरदार, झुको, आजी, नरमी। बहरहाल अब यहां पे सवाल ये है कि मारिज का लफ्ज किसके लिए आया, मिनल्लाह जिल मारिज, वो अल्लाह जो है वो जिल मारिज जिस समावात, आसमानों वाला है। तो एक आसमान के बाद दूसरा आसमान, जैसे कि एक जीने के बाद दूसरा जीना, सीढ़ियों वाला ही है ना। दूसरे इसके मानी किए जाते हैं जिल फवादिल व नाम, जैसे अल्लाह का फदल होता है ना, तो अल्लाह नेमत और एहसानात वाला है, एक के बाद दूसरा, दूसरे के बाद तीसरा। अल्लाह बहुत एहसानात, अल्लाह के एहसानात इंसानों पर। तो जिल मारिज गोया के बहुत एहसानात वाला। तीसरे इसके मानी किए गए हैं मारिज के जन्नत के दर्जात, अल्लाह बड़े जन्नत के दर्जात वाला है, वो बड़ा बुलंद और बाला जात है, बुलंद से बुलंद मकामात का मालिक है। और जो है उस अल्लाह की तरफ से अजाब आएगा जो इतना बुलंद है कि उस अजाब को फिर कोई हटा नहीं सकता। अब ये मुतालबा कर रहे हैं ना, फिर हटा नहीं सकेंगे। तो मिनल्लाह जिल मारिज को आप पहली दो आयतों से भी मिलाकर पढ़ें और आप चौथी आयत से भी मिलाकर पढ़ें। वो अल्लाह जो इतना बुलंदी पर है, जो इतना दर्जों पर है, तारुजुल मलाइका, तू चढ़ते हैं उसकी तरफ फरिश्ते। तो तारुजु वही ऐन राजीम, तो चढ़ते हैं उसकी तरफ फरिश्ते, वह रूह और रूह। तो मलाइका तू का तर्जमा एक फरिश्ता नहीं करना, ये जमा के तौर पे आया है। तो उसकी तरफ जो है फरिश्ते चढ़ते हैं, वह रूह और रूह। रूह से एक इसके मानी लिए गए हैं हजरत जिब्राइल अलैहिस्सलाम, वैसे तो फरिश्तों में वो शामिल हैं लेकिन उनकी शान और उनकी अजमत के लिहाज से उनका अलग जिक्र किया गया, खसूसी तौर पर इनका अलग जिक्र। दूसरे इसके मानी बयान किए जाती हैं, किए जाते हैं रूहें, इंसानी रूहें भी मरने के बाद आसमान पर ले जाई जाती है ना। तो तारजुल मलाइका तू वर रूह, चढ़ते हैं उसकी तरफ फरिश्ते, सारे फरिश्ते, वर रूह इंसानी रूहें या फिर जिब्राइल अलैहिस्सलाम, या फिर दोनों मुराद हैं। इलेही किसकी तरफ, अल्लाह जिल मारिज उसकी तरफ। फी यौमिन, एक ऐसे दिन में, काना मिकदारहू, जिसकी मिकदार है 50,000 सनतिन, 50,000 साल। तो अब यहां पे बताया जा रहा है कि उसकी तरफ फरिश्तों को और जिब्राइल अलैहिस्सलाम को चढ़ने के लिए इतना वक्त लगता है जैसे कि 50,000 साल। तो एक दिन के अंदर नहीं, दो दिन के अंदर नहीं, बल्कि उस वहां तक पहुंचने के लिए जो है बहुत वक्त लगता है। और आप जो, आपको ये बात तो याद ही है कि अब अल्लाह के यहां का जो शुमार है वो हमारे यहाँ के जो है वो शुमार के लिहाज से यहां पर किया गया है, वरना तो कोई शुमार नहीं है। पूरी दुनिया की जिंदगी, जब इंसान कयामत के दिन जो है वो वहां पे जाएगा तो फिर उसको ऐसे लगेगा जैसे कि एक सुबह या फिर एक शाम, इतनी मुख्तसिर सी उनको ये जिंदगी जो है वो लगेगी। फिर इसी तरह आप देख लीजिए सूरत सजदा आयत 5 में आप पढ़ चुकी कि उसके यहां दिन की मिकदार तुम्हारे शुमार के 1,000 साल के बराबर है। वहां पे 1,000 साल आया और यहां पे 50,000 साल आया। तो इससे क्या बात पता चलती है कि दरअसल जो है वो फिर चूंकि एक जगह 50,000 साल, एक जगह 1,000 साल और हमारे यहाँ की गिनती मुख्तलिफ, तो इसके फिर असल में मानी क्या है। उलमा ने इसके चार मानी बयान किए हैं। पहला कौल ये है कि इससे वो मुसाफत मुराद है जो अर्शे अजीम से असफल साफेलीन यानी जमीन के सातवें तबके तक है, और ये मुसाफत 50,000 साल में तय होने वाली है। दूसरी राय यह है कि ये दुनिया की कुल मुद्दत है, इब्तदाए अफरीनश से लेकर वकूए कयामत तक। इससे कितनी मुद्दत गुजर गई और कितनी बाकी है, इसको अल्लाह ही जानता है। जब से दुनिया बनी और जब तक दुनिया रहेगी, पूरी मुद्दत मुराद है। तीसरा कौल यह है कि इससे मुराद है दुनिया और आखिरत के दरमियान का फासला, दुनिया और आखिरत के दरमियान का जो फासला है। चौथी राय यह है कि असल में ये कयामत के दिन की मिकदार है, तो काफिरों पर ये योम हिसाब 50,000 साल की तरह होगा, लेकिन मोमिन के लिए दुनिया में एक फर्ज नमाज पढ़ने से भी मुख्तसिर होगा। और मसलन आप देखें कि हदीस से पता चलता है कि एक हदीस में जकात अदा ना करने वाले को कयामत के दिन जो अजाब दिया जाएगा, इसकी तफसील बताते हुए रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि यहां तक कि अल्लाह अपने बंदों के दरमियान फैसला करेगा ऐसे दिन में जिसकी मुद्दत तुम्हारी गिनती के मुताबिक 50,000 साल की होगी। तो अब इस तफसीर की रूह से फी योमिन के मानी क्या है कि इसका ताल्लुक जो है वो अजाब से है, और वो अजाब वाकया होने वाला है कयामत के दिन, और वो दिन होगा काफरों पर 50,000 साल की तरह भारी। तो इस तरह मुफस्सरीन ने इसके मुख्तलिफ मानी जो है वो बयान किए हैं। लेकिन फिर सारी बात का निचोड़ क्या है कि कभी अल्लाह ताला 50,000 साल कहते हैं, कभी जो है वो 1,000 साल कहते हैं। तो मुफस्सरीन ये कहते हैं कि असल में ये जो अजाब होगा तो इसकी हकीकी मिकदार जो है वो कुफर और शिर्क के मुताबिक उसका मर्तबा होगा और उसका तूल होगा। जैसे दुनिया में लोगों ने कुफर किया, शिर्क किया, अल्लाह की नाफरमानी की, तो वो दिन लोगों को उसकी लंबाई ऐसे महसूस होगी, उसकी शिद्दत और दराजी ऐसे महसूस होगी, किसी के लिए 1,000 साल, किसी के लिए 50,000 साल, किसी को बहुत ज्यादा लगेगी, किसी को बहुत कम लगेगी। जैसे एक हदीस में यह भी आता है कि मोमिन को उस दिन इतना हल्का लगेगा जैसे एक फर्ज नमाज पढ़ने का वक्त होता है। तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को एक तरफ तसल्ली दी जा रही है, दूसरी तरफ अजाब के लिए जो जल्दी मचाने वाले हैं उनको डराया जा रहा है, उनको जो है वो झंझोड़ा जा रहा है कि जल्दी मत मचाओ, ये जो अजाब जो है इसका दिन जब आएगा, जब कयामत आएगी, तो ये बड़ा ही शदीद दिन होगा। फिर रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से फरमाया फसबिर सबरन जमीला, बस आप सबर कीजिए, अच्छी तरह सबर करना। सबर आपको पता ही है, जम जाना, डट जाना, बर्दाश्त करना। और सबर कहते हैं असब्रु इंदा सदमतिल उला, के सदमे की पहली चोट पर, मसलन जॉब चली गई, फौरन जब खबर मिले तो वावेला ना करना, शोर ना मचाना। कोई बीमारी का पता चला, खुदा ना खास्ता हार्ट की बीमारी है या किसी को कैंसर हो गया, उसी वक्त जो कैफियत होती है इंसान की, कोई एक्सीडेंट हो गया, उस वक्त शोर मचाया, इधर उधर कहा, लेकिन फिर कहा कि अच्छा चलो अब मैं सबर करती हूं। तो ये सबर नहीं है। सबर क्या है? सब्र इंदा सदमतिल उला, ये सबर की तारीफ है कि सबर जो है वो सदमे की पहली चोट पर है। अच्छा, फिर अब इतना ही काफी था कि ए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आप सबर कीजिए, सबरन जमीला क्यों आ गया ताकीद के लिए? तो दूसरा जमीला कि सबर किस दर्जे का करना है, जमील ब्यूटीफुल खूबसूरत आसन अच्छा। अच्छा, मुफस्सरीन ये कहते हैं कि जो सबरन जमील है इसके अंदर तीन बातें पाई जाती हैं। नंबर एक ये कि कोई ताने देता है, कोई गालियां देता है, मजाक उड़ाता है, बुरा भला कहता है, तो उसकी सारी बातों को जो है ना ठंडे दिल से बर्दाश्त किया जाए। गर्मी के जवाब में गर्मी नहीं दिखानी, पत्थर के जवाब में पत्थर नहीं मारना। किसी ने कह दिया है कि आप खाइन हैं, आप झूठे हैं, आप बुरे हैं, इल्जाम लगा दिया, कुछ भी, ठंडे दिल से बर्दाश्त करना है, ठंडे दिल से। दूसरी बात क्या है? तकलीफ पहुंचाने वाले को जबान से बुरा भला नहीं कहना। हम क्या कहते हैं, कोई एक पत्थर मारता है, साथ ही दूसरा पत्थर मार के कहते हैं अच्छा अब सब्र नहीं करना तो फिर और क्या करना है, इसको सब्र सब्र नहीं कहते। और फिर सब्र जमील का तो पास भी नहीं, पास से भी नहीं गुजरे, पत्थर की बजाय ईंट मारते हैं ना, कोई एक सुनाता है 10 सुनाते हैं, तो उसको जबान से कुछ नहीं कहना, उसको सब्र कहते हैं। ये दूसरा दर्जा। फिर तीसरा दर्जा क्या है? ये बड़ा मुश्किल है। अब हुआ क्या कि उसने सुना दी, हमने ली सुन, कहा नहीं कुछ, लेकिन ये के उससे तो नहीं कहते पर दूसरों से कहते हैं। तीसरा दर्जा ये है कि दूसरों से भी शिकायत नहीं करनी, दूसरों से भी शिकवा नहीं करना। तो सब्र जमील ये बड़ा तलख है, ये बड़ा मुश्किल है, ये बड़ा कड़वा है, लेकिन इसका फल बड़ा मीठा है। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को कहा जा रहा है कि अहले मक्का, आपको जादूगर, साहिर, काहिन, मजनू, दीवाना, बुरा भला कहते हैं, सताते हैं, ईमान नहीं लाते, तो आप जो है फिक्र ना करें, जब अजाब आएगा कोई इसको हटा नहीं सकेगा। इनकी कुफर की शिद्दत के मुताबिक किसी के लिए अजाब मुख्तसर होगा, किसी के लिए अजाब तवील होगा। और फिर क्या करना है? फसबिर सबरन जमीला, आप सबर कीजिए, सबरे जमील, ऐसा सबर कीजिए कि बहुत खूबसूरत। और आप देखें रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का सबर कितना अच्छा था। और सबरे जमील किसने किया? हजरत याकूब अलैहिस्सलाम ने। और सबर किसने किया? हजरत अय्यूब अलैहिस्सलाम ने। तो ये मेरी और आपकी जिंदगी सबरे जमील की जिंदगी है। मोमिन की जिंदगी चौमुखी लड़ाई है, नफ्स से भी जंग है, शैतान से भी जंग है, घर के बाज़ुकात अंदर भी ऐसी कैफियत होती है, लगता है कि भरे हुए घर में, भरे खानदान में, भरे दोस्तों में तन्हा है, कोई समझ नहीं रहा, कोई मान नहीं रहा। एक औरत पिछले दिनों कह रही थी कि मैं तो उसी दिन मर गई थी जब मेरी शादी हुई थी, मेरी शादी को 18-20 साल हो गए, मैं मर गई थी, मैंने अपने आप को मार दिया, मैंने सबर किया और आज मैं बादशाहत कर रही हूं खत्म करने के बाद।
जो तकलीफें पहुंचे तो उस पर जो है वो अफसरदा ना हो, मायूस ना हो, परेशान ना हो, उजलत और गुस्से का मुजाहरा ना करें, बल्कि सब्र के साथ उनको बर्दाश्त किया जाए। और अहले मक्का मौत को और क़यामत के दिन को और अजाब को जो है वो दूर समझते थे, अल्लाह ताला कहते हैं नहीं, ये बहुत करीब है, इसका आना बहुत यकीनी है। हर आने वाली चीज़ जो है उसकी एक मुद्दत होती है, और जब उसका वक्त आ जाता है तो उसके आने में फिर जरा बराबर जो है वो ताखीर नहीं की जाती। फिर आयत नंबर 8 से लेकर 18 तक कयामत की हौलनाकी की मंजरकशी की गई है कि लोगों, तुम उस दिन का मुतालबा करते हो जब वो दिन आएगा, यौम तकूनुस समाउ कल मुहल, जिस दिन आसमान पिघली हुई चांदी की तरह हो जाएगा। अब आप देखें ये नीला आसमान, ये खूबसूरत छत, ये आसमान जो कि जिस पे सूरज चांद और सितारे जगमग जगमग करते हैं, जो बहुत ही खूबसूरत है, और इंसान आसमान पर नज़र दौड़ाए तो अल्लाह ताला सूरत मुल्क में कहते हैं कि तुम नज़र दौड़ाओ, कहीं तुम्हें कोई खलल नज़र आता है? हल तरा मिन फुतूर, तुम्हें कोई खलल इसमें नज़र नहीं आता, तुम्हें कहीं कोई दड़ार नजर नहीं आती? तो वो आसमान जो है उस दिन मोहल हो जाएगा। मोहल का रूट है मीम हा लाम, मीम हा लाम, इसके मानी है तलछट, पिघला हुआ तांबा, तलछट, पिघला हुआ तांबा। और आप ये लफ्ज़ जो हैं ये पहले भी पढ़ चुके हैं कि मोहल जो है ये किसे कहते हैं। जैसे मोहल का लफ्ज़ जो है ये इस्तेमाल किया जाता है सूरत कहफ में, आपने ये लफ्ज़ पढ़ा था, तो और मोहल जो है इसके एक मानी है तेल, दूसरा तेल की तलछट, और तीसरे मानी है पिघला हुआ तांबा और तार कोल वगैरह, जैसे ये जो सड़क पर डाली जाती है जब सड़कें बनती हैं तो आसमान जो कि इतना खूबसूरत रंग है इसका, तो उस दिन इसकी रंगत जो है वो तेल की सुर्खी स्याही माहल तलछट से तलछट जैसी होगी। जैसे आप देखें कि सूरत अर-रहमान में अल्लाह ताला कहते हैं फकानत वर्दतन कद्दीहान, कि उस दिन आसमान खाल की मानित सुरख होगा। अगर जिस्म से खाल को खींच लिया जाए तो अंदर से सुरख सुरख जो है वो गोश्त निकलता है ना, तो उस तरह कद्देहान। तो यहां पर कहा जा रहा है कि उस दिन आसमान पिघली पिघली हुई चांदी की तरह हो जाएगा, यानी आसमान का रंग बदलेगा, सुर्खी माइल स्याही माइल, तेल की तलछट की तरह, तांबे की तरह। यौमा तकूनु समा उकल मोहल व तकूनुल जिबाल उकल एहन, और पहाड़ रंग बरंग के धुंके हुए ऊन जैसे हो जाएंगे। ऐन हा नून, ये लफ्ज ऊन के लिए इस्तेमाल होता है और यहाँ पे धुनी हुई ऊन के लिए इस्तेमाल किया गया है। इसके मानी है जैसे ऐसी ऊन को कहते हैं जिसको रंगा हुआ हो, रंगीन ऊन। अब आप देखें कि जैसे सूरत अल-क़ारिया में है वतकूनुल जिबाल उकल एहनिल मनफूश, और पहाड़ धुनी हुई ऊन की मानिंद हो जाएंगे। और यहाँ पे कहा जा रहा है कि उस दिन पहाड़ रंग बिरंग के धुंके हुए ऊन जैसे हो जाएंगे। पहाड़ों के मुख्तलिफ रंग है ना, अब आप कभी सफर करें आप जरूर इसका जायजा लें, जैसे कहीं सुर्ख रंग के, काले रंग के, और जो है वो भूरे रंग के, डिफरेंट रंग के रंग पहाड़ हैं। तो जब ये पहाड़ अपनी जगह से उखड़ेंगे तो बेवजन होकर ऐसे उड़ेंगे जैसे कि ऊन, धुनकी हुई ऊन उड़ती है। और रंग बिरंग की ऊन जब उड़ती है तो कैसी उसकी हैसियत है। अब आप देखें कि पत्थर पहाड़ कितनी मजबूत चीज है, लेकिन ये रंग बिरंग के धुंके हुए ऊन जैसे हो जाएंगे। तो ये भी जो है वो कयामत के दिन की सख्ती जो है इसको बयान किया जा रहा है कि पहाड़ों को ये लोग लाजवाल समझते हैं, लेकिन पहाड़ों का ये हाल होगा कि पहाड़ जो है धुनी हुई ऊन की मानिंद परागंदा हो जाएंगे। वला यस अलू हमीम हमीमा, और कोई जिगरी दोस्त अपने जिगरी दोस्त को कुछ ना पूछेगा। आमतौर पे जो जिगरी दोस्त होते हैं वो बहुत ही अच्छे होते हैं और काम आते हैं। मुहावरा भी है कि दोस्त वो जो मुसीबत में काम आए। लेकिन प्यारी बहनों, अल्लाह ताला कयामत के दिन की सख्ती को पेश करते हुए उस दिन की नफ्सा नफ्सी की मंजरकशी करते हैं। हर शख्स पर ऐसी नफ्सी नफ्सी की हालत तारी होगी। उम्र भर जो जिगरी दोस्त होंगे, जिन्होंने एक दूसरे की खातिर अपनी जान माल सब कुछ कुर्बान किया होगा, उस दिन वो एक दूसरे के बारे में कुछ नहीं पूछेंगे, किसी की खैरियत नहीं पूछेंगे। अब ये नहीं कि उनको पता नहीं चल रहा कि उनके जिगरी दोस्त पे क्या गुजर रही है, यू बस सरू ना हूं, वो एक दूसरे को दिखाए जा रहे होंगे। हालांकि वो एक दूसरे को दिखाए जा रहे हैं, लेकिन दिखाए जाने के बावजूद वो देख रहे होंगे कि दूसरे पर क्या जो है वो मुश्किल वक्त पड़ा है, वो उसको कुछ भी नहीं पूछेंगे। यवद्दुल मुजरिमु लौ यफ्तदी मिन अज़ाब यौमइज़िन बिबनी, उस दिन मुजरिम तमन्ना करेगा, उस दिन मुजरिम जो है ये ख्वाहिश करेगा। वो दाल दाल वद, इसके मानी है चाहना, वदूद मोहब्बत करने वाले को कहते हैं ना। तो उस दिन मुजरिम ये चाहेगा, ख्वाहिश करेगा, लो यफ्तदी, काश के वो फिदिये में दे दे, मिन अजाब यौमिज़िन, इस दिन के अजाब से बचने के लिए वो फिदिये में दे दे, किसको, बेबनी ही, अपनी औलाद को, व स्वाहिबते ही, और अपनी बीवी को जिसके साथ वो जिंदगी बसर करता रहा, व अखी ही, और अपने भाई को, व फसीलते ही, और अपने खानदान को, अल्लती तुवी, जो उसे पनाह देने वाला था। अब आप देखें कि ये रिश्ते कितने करीबी हैं ना। एक तरफ जो है वो औलाद है, यहाँ पे बनीह का लफ्ज इस्तेमाल किया गया जिसमें बेटियां बेटे दोनों शामिल हो जाते हैं। और आमतौर पे जब औलाद होती है ना तो बहन भाई पीछे रह जाते हैं, बाज औकात बाज लोग वालदैन को भी पीछे डाल देते हैं। लेकिन उस दिन ये करीबी रिश्ता, औलाद का रिश्ता, लोग इसको भी भूल जाएंगे, अपनी औलाद को भूल जाएंगे, अपनी बीवी को, क्योंकि दुनिया में शौहर बीवी के लिए, बीवी शौहर के लिए कुर्बानी करती है, हलाल को भी हर जो है वो हलाल पर कनात करने की बजाय हराम और बहुत से गलत काम। लेकिन उस दिन यही रिश्ते जो हैं وہ ایک دوسرے سے لوگ بیگانے ہو جائیں گے، اولاد سے بھی، بیوی سے بھی، و اخی ہی، اور اپنے بھائی سے، یعنی بہن بھائی جو ہیں وہ بھی جو ہیں وہ دور کے رشتے معلوم ہوں گے. و فصیل آتے ہی، فصیل جو ہے یہ اہم ہے، فا سوات لام اس کا روٹ ہے، اور یہ کنبے اور قبیلے کے لیے بھی لفظ استعمال کیا جاتا ہے، خاندان کے لیے یہ لفظ استعمال کیا جاتا ہے. اور وہ تمام رشتے جن سے انسان محبت کرتا ہے، جس میں اولاد، بیوی، کنبہ، خاندان، ان کا اللہ تعالیٰ ذکر کرتے ہیں. اور آپ دیکھیں کہ تو وی، آوا، ماوا، یہ پناہ کے لیے جو ہے استعمال ہوتا ہے. تو وی کے معنی کیا ہیں؟ حمزہ واو یا، جگہ دینا، ٹھکانہ دینا. تو وہ خاندان، وہ قریبی رشتہ دار، و فصیلتہ ہی، وہ قریبی رشتہ دار، اللہ تی تو وی ہی، جو اس کو پناہ دیا کرتے تھے، جو اس کی جو مدد کیا کرتے تھے. کیونکہ قبائلی نظام میں جو خاندان تھے وہ کیا کرتے تھے، خاندان جو ہیں وہ پناہ دیتے تھے، مجرم کو بھی پناہ دیتے تھے، اور بڑا ہی اس کے جو ہے وہ کام آتے تھے. اور آپ دیکھیں کہ یہ جو فصیل لفظ ہے، فصیلہ خاندان کو کہتے ہیں کیونکہ وہ قبیلے سے جدا ہوتا ہے. خاندان اپنا ایک، اس کی اپنی ایک حیثیت ہوتی ہے نا، جیسے فاصلہ، تو اس لیے وہ کنبے کے لیے استعمال کیا جاتا ہے. تو یہاں پہ اللہ تعالیٰ بتا رہے ہیں، یہ آیت نمبر 10 میں بتایا کہ دوستی کام نہیں آئے گی، آیت نمبر 11 سے لے کر 13 تک بتایا کہ کوئی رشتہ داری کام نہیں آئے گی، تو نہ دولت کام آئے گی نہ رشتہ داری کام آئے گی، وہ دن بڑا ہی سخت دن ہوگا. وَمَن فِي الْأَرْضِ جَمِيعًا، اور انسان یہ چاہے گا، انسان یہ تمنا کرے گا، وَمِن فِي الْأَرْضِ جَمِيعًا، اور جو کچھ زمین میں ہے، جمیعًا سارا کا سارا، کہ انسان جو ہے روئے زمین کے سب لوگوں کو فدیے میں دے دے. پہلے اولاد کا ذکر، پھر بیوی کا، پھر بھائیوں کا، پھر خاندان کا. وَمَن فِي الْأَرْضِ جَمِيعًا، اور روئے زمین کے سب لوگوں کو، انسان یہ چاہے گا کہ ساری دنیا کے لوگوں کو وہ فدیے میں دے کر اپنے آپ کو اس سخت دن سے جو ہے وہ بچا لے. تو اہل زمین کو بھی وہ فدیے میں دینا چاہے گا. ثم ینجیہ، اور وہ چاہے گا کیا، کہ پھر یہ اسے بچا لے، یعنی اس کو نجات مل جائے. اور یہ جو پورے، یعنی اولاد، بیوی، بھائی، خاندان، زمین کے لوگ، کوئی بھی ایسے مل جائیں کہ ان کو وہ اللہ کو دینے کے بعد اپنے آپ کو اللہ کے عذاب سے جو ہے وہ بچا لے. لیکن اللہ تعالیٰ کہتے ہیں کلا انہا لظا، ہرگز نہیں، وہ تو بھڑکتی ہوئی آگ کی لپٹ ہوگی. لظا، لظا کا لفظ استعمال کیا جاتا ہے، لام زوا یا اس کا مادہ ہے، اور بھڑکتی ہوئی آگ کو کہتے ہیں، جیسے نارن تلظا یہ بھی استعمال ہوتا ہے. یہاں پہ جو ہے وہ لظا کا لفظ استعمال کیا گیا ہے، اور اس کے معنی ہیں شعلے کے، کہ جہنم کی آگ جو ہے وہ بھڑکتی ہوئی ہوگی. جہنم کیا ہے؟ وہ تو آگ ہے، وہ تو لظا ہے. تو یہاں پہ یہ جو کہنا کہ اب آپ دیکھیں کہ کوئی، جیسے آپ کسی کی جو ہے وہ خوبصورتی کا ذکر کریں تو آپ کہیں کہ وہ تو جمیلہ ہے، یعنی اس کا نام ہی آپ جمیلہ رکھ دیں. اب یہاں پہ جہنم کی ہولناکی کا بیان کرتے ہوئے اللہ تعالیٰ کہتے ہیں جہنم کو، یہ نہیں کہا جا رہا کہ جہنم ہے، یہ کہا جا رہا ہے انہا لظا، وہ تو بھڑکتی ہوئی آگ ہے، وہ تو آگ ہے. تو یہاں پہ عذاب نار کی شدت بیان کی جا رہی ہے. انہا لظا نزعت للشوا، نزعتن نون زا عین اس کا مادہ ہے، اور اس کے معنی ہیں کسی چیز کو اس کی قرارگاہ سے کھینچنا، ادھیڑ دینا، کھینچ ڈالنا. کہ وہ آگ جو ہے وہ تو کھینچ کر نکالنے والی ہے، جیسے نزع کا عالم، انسان پر جب نزع کا عالم طاری ہوتا ہے تو معنی کیا ہے کہ روح کو انسان کے جسم سے جو ہے پوری طرح کھینچ کر جو ہے وہ نکالنا. تو وہ آگ جو ہے وہ کیا ہے، نزعتن، وہ آگ تو ادھیڑ دینے والی ہے، وہ آگ اتنی شدید ہے کہ کھینچ کر لانے والی ہے، کھینچ کر لانے والی ہے. लिशवा। शवा जो है इसका मादा है शीनवो या, और इसके मानी हैं शवा के खाल। बास कहते हैं कि चेहरे की खाल, बास कहते हैं कि सर और अतराफे बदन की खाल। तो आग के शोलों की लपेट ऐसी होगी कि दूर ही से मुजरिमों की खलड़ी तक जो है वो पहुंच रही होगी, कि वो आग जो है वो दूर ही से सर और जिस्म के अतराफ की खालों को अपनी तरफ खींच लेगी, और जब जिस्म से खाल खींच ली जाए यानी आग में जल जाए वो खाल, तो जिस्म जो है वो नंगे रह जाएंगे। अब आप देखें कि खाल जो है वो क्या करती है कि जिस्म के लिए तहफ्फुज का जरिया बनती है, लेकिन आग इतनी शदीद होगी कि उसके अंगारे सर और जिस्म के चमड़े को, उसकी खाल को उधेड़ कर अलग कर देंगे, जला कर रख देंगे। और आप देखें कि कभी गरम गरम अवन या गरम बर्तन आपके जिस्म को लग जाए, कभी बाजू हाथ पर जो है वो आप अवन के अंदर खाना रखा होता है और आप उसको निकालती हैं, आपने कोई दम देने के लिए बिरयानी रखी है या चिकन या केक या कुछ भी आप अवन के अंदर नीचे रखते हैं, और कभी आप ग्लव्स के बगैर यूज़ कर रहे होते हैं, तो किस तरह से गरम गरम जब लगता है तो कितनी शदीद तकलीफ और मुसीबत होती है। और याद रखें कि जहन्नुम की आग दुनिया की आग से जो है वो 69 दर्जे ज्यादा है। कल्ला इन्नहा लज़ा, ये तो एक भड़कती हुई आग की लपट होगी। नज़ातल लिश्शवा, जो गोश्त पोस्त को चाट जाएगी। उसे ये अजाब क्यों दिया जाएगा, इसलिए कि ये कौन था, तदउ मन अदबरा व तवल्ला व जमा फाउआ। तदउ, तदउ के मानी है कि वो बुलाती है, वो आग पुकारती है। तो दुनिया में लोगों को अल्लाह की बंदगी की दावत दी जाती थी, उनको अल्लाह के रास्ते में पैसे खर्च करने की दावत दी जाती थी, जकात और इन्फाक की दावत दी जाती थी, तो ये क्या करता था इंसान, उसका इनकार करता था। तो आज ये आग ऐसे लोगों को अपने पास खींच रही है, बुला रही है, इसकी लपटें उन तक पहुंच रही हैं। तदउ मन अदबरा, वो शख्स जिसने पीठ फेरी अल्लाह की बंदगी से, व तवल्ला और एराज किया, वो शख्स जिसने पीठ फेरी और हक से मुंह मोड़ा, व जमा फाउआ और माल को जमा किया। फाउआ, औआ जो है इसका रूट है वो एन या। अभी आपने पिछली सूरत में जो है ये लफ्ज पढ़ा है कि बस याद रखने वाले कान जो हैं वो इसको याद रखें, आपने पिछली सूरत में ये पढ़ा है ना, ताकि नसीहत से लोग जो हैं वो इबरत हासिल करें। ये सूरत अलहाका आयत 12 में पढ़ा है, लिनज अलह लकुम तस्किरतं व तयहा उजुनुम वाया, और यहाँ पे अब फिर ये लफ्ज़ इस्तेमाल हुआ है। फाउआ इसका रूट है वो एन या, याद करना, महफूज रखना, संभाल कर रखना, साजो सामान को बर्तन में महफूज कर लेना, इसी तरह माल जो है उसको इकट्ठा करना, सेंत सेंत कर रखना, गिन गिन कर रखना, बंद करके रखना, माल को रोकना, खर्च ना करना। तो ये वो इंसान था, एक तरफ अल्लाह की बंदगी का इनकार करता था, जब अल्लाह की आयात इसे सुनाई जाती थी तो पीठ फेर लेता था, रुख फेर लेता था, व जमा, और इसने माल को जमा किया। सिर्फ इतना ही नहीं कि जमा किया, उसका अगला दर्जा क्या था, फाउआ, और सेंत सेंत कर रखा। इसके बखील था, दुनिया से मोहब्बत करता था, ये ना तो जो है ज़कात देता था और ना ही इन्फाक करता था, खजानों में और बैंक में, और बैंक जो है वो ऐसा बैंक बैलेंस था कि फिक्स्ड डिपॉजिट निकालना ही नहीं है, ऊपर चाहिए और। तो ये था कि अल्लाह की राह में खर्च करने की बजाय माल को जमा करता था और सेंत सेंत कर रखता था। तो ये थी जहन्नुम में इसके जाने की वजह। तो अब यहाँ पर जो है बताया जा रहा है कि जहन्नुम उसे पुकारेगी, उसे बुलाएगी और धक्के देकर उसको इस जहन्नुम के अंदर डाला जाएगा, क्योंकि जहन्नुम कहेगी मुझे वो लोग चाहिए, वो काफिर सरकिश नाफरमान, جو کہ دنیا میں نہ زکوٰۃ ادا کرتے تھے نہ انفاق دیتے تھے، مال سے محبت کرتے تھے. اب آپ دیکھ لیجئے کہ اللہ کا دیا ہوا جو ہے وہ مال آپ کے پاس ہے، تو کیا آپ زکوٰۃ دیتی ہیں باقاعدگی سے؟ کیا آپ اللہ کے راستے میں انفاق کرتی ہیں؟ اور آپ سورۃ طور آیت 13 میں پڑھ چکی ہیں، یوم یدعون الی نار جہنم دعا، جس دن وہ دھکے دے کر آتش جہنم کی طرف لائے جائیں گے. پھر آپ دیکھیں آیت نمبر 19 سے 35 تک، انسان کی کمزوری اور مصیبت پر انسان جو شور مچاتا ہے اس کا ذکر کیا گیا ہے. نعمتوں پر بخل کرتا ہے حالانکہ انسان کو نعمتیں ملنے پر شکر گزاری کا رویہ اختیار کرنا چاہیے. اور یہاں پہ یہ بتایا جا رہا ہے کہ جو اللہ کے نیک بندے ہیں ان کے اندر یہ جو ہے شور اور عجلت اور ناشکری کا رویہ نہیں پایا جاتا، وہ اپنے آپ کو جو ہے وہ کنٹرول میں رکھتے ہیں. لیکن جو اللہ کے نافرمان بندے ہیں ان کا یہ رویہ ہے کہ ذرا مصیبت آئی، ذرا پریشانی ہوئی تو انتہائی بے چینی اور اضطراب کے ساتھ واویلا کرنے لگتے ہیں. ان الانسان خلق حلوا، ان الانسان خلق حلوا اذا مسه الشر جزوعا. انسان تھوڑ دلا پیدا کیا گیا ہے. ہا لام عین جو ہے اس کے معنی ہے جی کا کچا، تھوڑ دلا، اور جو ہے وہ اجلت پسند. تو ہا لام عین کے اندر جلد بازی اور یہ بے صبری کی ایک شکل ہے. جیسے مثلا اگر عورت کھانا پکاتی ہے اور سالن میں ہنڈیا میں نمک کم ہو گیا ہے، تو اب یہ کہ کبھی کم بھی تو ہو سکتا ہے، کبھی زیادہ بھی ہو سکتا ہے، لیکن اہل خانہ کے لیے وہ ناقابل برداشت ہو جائے. اب جو کوئی بھی روز گاڑی چلاتا ہے تو کبھی گاڑی کہیں لگ بھی تو سکتی ہے نا. اسی طرح جو اچھے کام کرتا ہے کبھی اس سے غلط کام بھی تو ہو سکتا ہے، یعنی تھوڑا بہت ادھر ادھر بھی ہو سکتا ہے. لیکن انسان کیا کرتا ہے کہ انسان اس پر شور کرتا ہے. اللہ تعالیٰ نے صحت دی ہوئی ہے، ایک وقت ایسا آیا کہ بیماری آ گئی تو انسان نے کیا کیا کہ بے صبری کرنی شروع کر دی، ناشکری کرنی شروع کر دی. اللہ تعالیٰ نے جاب دی ہے، پھر ایک وقت ایسا آیا کہ جاب چھن گئی، اور اب یہ کہ انسان نے قسمت کو کوسنا شروع کر دیا. تو یہاں پر جو ہے بتایا جا رہا ہے کہ انسان کے مزاج کے اندر عدم توازن پایا جاتا ہے. جیسے سورۃ انبیاء آیت 37 میں آپ نے پڑھا تھا خلق الانسان من عجل، سورۃ بنی اسرائیل آیت 11 میں آپ نے پڑھا تھا وکان الانسان عجولا، یہاں پہ حلوا کہا جا رہا ہے. اور اس کی مثال دی کہ اذا مسہ الشر جزوعا، جب مصیبت اس پر آتی ہے تو جزا فضا کرتا ہے، گھبرا اٹھتا ہے، نشکری کرتا ہے، رونا دھونا کرتا ہے، وویلا کرتا ہے، بے چینی، بے صبری. وَإِذَا مَسَّهُ الْخَيْرُ مَنُوعًا، اور جب اس کو مال و دولت سے نوازا جاتا ہے. الخیر کا لفظ جو ہے نیکی کے لیے بھی استعمال ہوتا ہے، تمام بھلائیوں کے لیے بھی، اور دولت کے لیے بھی استعمال کیا جاتا ہے. جب اسے اللہ امیر بناتا ہے، دولت دیتا ہے، تو مَنُوعًا بخل کرتا ہے، بخیل بن جاتا ہے. تو یہاں پر آپ دیکھیں کہ آیت نمبر 18 سے لے کر آیت نمبر 21 تک کیا بتایا گیا ہے کہ ایک طرف جو ہے وہ مال خرچ کرنے کی بجائے بخیل بننا، دوسری طرف جو ہے وہ انسان کے اندر صحیح توازن نہ ہو، نقطہ اعتدال نہ ہو. ذرا سے اچھے دن آئے تو ناشکری، ذرا سے برے دن آئے تو اللہ کے احسانات کو بھولنا. اب یہ جو کون سے لوگ ہیں جو کہ اس طرح کی یہ جو حلوا ہے، اوا ہے، جمع اوا، حلوا، جزوا اور الخیر منوا کی کیفیات سے پاک ہوتے ہیں، وہ کون سے لوگ ہیں جن کے اندر یہ صفات پائی جاتی ہیں؟ آپ اپنا ضرور محاسبہ کریں کہ کہیں آپ کے مزاج کے اندر عدم توازن تو نہیں پایا جاتا، کہیں آپ جو ہیں وہ بہت ہی جزا فضا کرنے والی طبیعت اور مزاج تو نہیں ہے، بہت چھوٹا دل، بخیل، حریص، کبھی والدین کا شکوہ، کبھی شوہر کا شکوہ، کبھی دوستوں کا شکوہ، اور جلد بازی، تھوڑ دلا، بے صبرا. تو یہ خاص ایک گروہ کی طرف اشارہ ہے. اور بہت سے لوگوں جو ہیں یہ ایسے ہوتے ہیں، اور انشاءاللہ مجھے اور آپ کو ایسا نہیں بننا. پھر آیت نمبر 22 سے اللہ تعالیٰ نے صفات کو گنوایا ہے جو کہ جن کے اندر یہ صفات نہیں پائی جاتی اور جو جنت میں جائیں گے. اور یہ صفات جو ہیں یہ آیت نمبر 34 تک ہیں, آیت نمبر 22 سے آیت نمبر 34 تک. آئیے ان صفات کو دیکھتے ہیں. یہ ایک آئینہ ہے جو مجھے اور آپ کو دکھایا جا رہا ہے. اگر آپ سے پوچھیں کہ آپ کیا چاہتی ہیں تو آپ کہیں گی کہ میں تو اللہ کی رضا چاہتی ہوں. اگر آپ سے پوچھا جائے کہ آپ جو ہے کیا چاہتی ہیں, آپ کو ملے کیا, تو آپ کہیں گی کہ فوراً آپ کیا چاہتی ہیں, اب آپ بتائیں آپ کیا چاہتی ہیں, تو آپ یقیناً یہ کہیں گی کہ جنت چاہیے. اور جنت کا بھی کون سا درجہ, جنت کے کتنے درجے ہیں, 100 درجے ہیں نا. تو آپ کہتی ہیں کہ مجھے تو جنت الفردوس چاہیے, جنت کا سب سے اعلیٰ درجہ چاہیے. تو اگر آپ سے پوچھا جائے کہ کیا آپ اس کے لیے جو ہے وہ قربانی دینے کے لیے تیار ہیں, تو پھر آپ کیا کرتی ہیں, پھر آپ آہیں بھرنا شروع کر دیتی ہیں. آپ کہتی ہیں جو بوڑھی ہے وہ کہتی ہے کہ میں بوڑھی بہت ہوں, جو جوان ہے وہ کہتی ہے تو جوانی کے دن ہیں, یہ تو مزے کے دن ہیں, جو بچے ہیں وہ کہتے ہیں کہ یہ تو بچے ہیں, ابھی تو ہم چھوٹے ہیں. تو آپ دیکھیں گے جیسے وہ ایک اسکالر تھے, ان کے پاس ایک شخص آیا اور وہ شخص جو تھا وہ سگریٹ پیتا تھا, نشہ وغیرہ کرتا تھا. تو اس شخص نے کہا حضرت آپ میرے لیے دعا کریں نا. تو حضرت نے, وہ جو بزرگ تھے انہوں نے دعائیں کرنے شروع کی, اور نوجوان بڑا ہی خوش, وہ جو بزرگ تھے وہ دعا کر رہے تھے کہ اللہ تعالیٰ تمہیں صحت دے, دولت دے, نیک اولاد دے, ہر طرح کی دعائیں, دنیا آخرت سارا کچھ مانگتے جا رہے تھے. اور وہ آمین 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 کہتا جا رہا تھا, بہت ہی خوش, ساری دعائیں بہت ہی اچھی لگ رہی تھیں. لیکن بزرگ نے آخر میں اسے کیا کہا کہ اللہ اس وقت تک تیرے لیے یہ دعائیں قبول نہ کرے جب تک کہ تو یہ نشہ نہ چھوڑ دے, یہ سگریٹ نہ چھوڑ دے. اب اس نے آمین نہیں کہا کیونکہ وہ نشہ جو تھا, وہ شراب جو تھی یا سگریٹ جو تھی, اس کو چھوڑنے کے لیے وہ تیار نہیں تھا, وہ جو نشہ کر رہا تھا, اس لیے اس نے آمین نہیں کہا. پھر ایک دم اس کا منہ کھلا کا کھلا رہ گیا اور آمین نہیں بولا. اور پھر لیکن بزرگ کا یہ کہنا اس کے دل پر اتنا اثر ہوا کہ اس وقت تک یہ چیزیں مجھے نہیں ملیں گی جب تک کہ میں یہ بری عادت کو نہیں چھوڑوں گا, کہ اس نے جو ہے وہ پھر وہ نشے کی عادت جو تھی وہ اس کو چھوڑ دیا. تو آپ دیکھیں کہ جیسے شراب ہے, شراب میں اگر آپ کوئی ایسے کیڑا لے لیں, ایک پانی کا گلاس ہے آپ اس میں ڈال دیں اور ایک طرف شراب میں ڈال دیں, پانی کے گلاس میں کیڑا زندہ رہے گا, لیکن اگر آپ شراب کے گلاس میں ڈالیں گے تو کیڑا مر جائے گا نا. تو شراب اللہ کی نافرمانی ہے, نشہ یہ جو گناہ ہیں یہ اللہ کی نافرمانیاں ہیں. اور اس میں جب انسان پڑتا ہے تو وہ کیا ہوتا ہے کہ پھر اس کی نیکیاں ختم ہو جاتی ہیں, اس کی نیک طبیعت ختم ہو جاتی ہے, پھر جو ہے وہ اس کے لیے جنت جو ہے اس کا راستہ اس میں رکاوٹ آ جاتی ہے. تو اصل بات کیا ہے کہ سب سے پہلے اپنے اندر یہ بات پیدا کی جائے کہ ہاں مجھے تبدیل ہونا ہے, ہاں مجھے اپنے آپ کو بدلنا ہے, ول پاور پیدا کرنا, اسٹرانگ ڈٹرمائنیشن یہ پیدا کرنا, ایک پھر انتھیوزیازم کے ساتھ اللہ کے راستے کی طرف چلنا. تو یہ کون سے لوگ ہیں جو کامیاب ہوں گے؟ الا المصلین, نمبر ایک, جو نماز پڑھنے والے ہیں. تو ان کے اندر یہ بری صفات نہیں ہوتی, جمع, اوا, حلوا, جزوا, یہ بری صفات جو ہیں ان کے اندر نہیں پائی جاتی. دیکھیں اب آپ یہ چاہتی ہیں نا آپ کے اندر یہ صفات نہ ہوں, تو اس کے لیے پھر جو ہے وہ کون سے لوگ ان برائیوں سے بچے ہوئے ہیں؟ نمبر ایک, الا المصلین, جو نماز پڑھنے والے ہیں. اب آپ دیکھیں کہ نماز پڑھنے والے سے کیا مراد ہے, کہ وہ اللہ اور اللہ کے رسول, اس کی کتاب اور آخرت پر ایمان رکھتے ہیں, اسی لیے اللہ کا حکم نماز پڑھنا اس کو وہ ادا کرتے ہیں. تو یہ جو عدم توازن ہے نا, یہ جو حلوہ کی کیفیت ہے, یہ جو جلد بازی ہے, یہ تھوڑا دل ہے, تھوڑ دلا, بے صبری, یہ نمازیوں کے اندر نہیں ہوتی. نمبر دو, الذین ہم علی صلاتہم دائمون, جو اپنی نماز کی ہمیشہ پابندی کرنے والے ہیں. یہ بڑی ہی خوبصورت اللہ تعالیٰ نے بات کہی ہے. ایسے نہیں ہے جو کبھی کبھار نماز پڑھتے ہیں, جب کوئی خدا نہ خواستہ جو ہے وہ مشکل پڑ گئی, بیمار ہو گئے, کوئی جاب چلی گئی, کوئی ایگزام دے رہے ہیں, تو یاد آ گیا کہ ہاں اب نماز پڑھنی چاہیے. بلکہ کسی قسم کی سستی، آرام طلبی، مصروفیت یا ان کی دلچسپی ان کی نماز کی پابندی میں مانے نہیں ہوتی۔ وہ باقاعدگی کے ساتھ نماز پڑھنے والے ہیں۔ دائمون، دائمون جو ہے یہ دال و میم اس کا روٹ ہے۔ دوام، دوام کا مطلب ہوتا ہے مسلسل، لگاتار، ہمیشہ یہ نماز پڑھنے والے ہیں۔ نماز کا وقت آتا ہے، سب کچھ چھوڑ چھاڑ کر اپنے اللہ کی عبادت بجا لینے کے لیے کھڑے ہو جاتے ہیں۔ ہنڈیا بنا رہے ہیں تو ہنڈیا کو چھوڑ دیا، گاڑی چلا رہے ہیں تو گاڑی کو روک کر نماز کے لیے۔ اور امام مالک رحمت اللہ علیہ کہتے ہیں کہ میرے ایک استاد تھے، وہ لوہار تھے، لوہار کا کام کرتے تھے، اور جب اذان کی آواز آتی تھی تو وہ لوہا انہوں نے جو اٹھایا ہوا ہوتا تھا نا، جس سے لوہے کو کوٹتے تھے، تو لوہا جو ہتھوڑا اٹھا ہوا ہوتا تھا ان کے کندھے پر آتا تھا، تو جب اذان کی آواز سنتے تھے تو اس ہتھوڑے کو وہ لوہے پر مارتے نہیں تھے، اپنے کندھے سے پیچھے پھینک دیتے تھے۔ کہتے تھے میرے اللہ نے مجھے بلایا ہے اور اللہ کے دربار میں حاضری کا وقت آ گیا ہے، اور فوراً نماز کے لیے چلے جاتے تھے۔ آپ دیکھیں میرا اور آپ کا حال کیا کیا کرتے ہیں۔ ہم کہتے ہیں اچھا ذرا یہ کپڑے لانڈری میں ڈال لوں، بس ذرا تھوڑا سا یہ ویکیوم نہ کر لوں، یہ تھوڑا سا ہنڈیا کا مسالہ نہ بھون لوں، یہ بس دو چار فون کر لوں، اور سوئے ہوئے ہوتے ہیں تو بس ذرا سا دائیں طرف رخ لے لوں، میری دائیں سائڈ بڑی درد کر دی ہے، کمر تو لگتا ہے رات میری سیدھی نہیں ہوئی، کمر تو بہت ہی تھکی ہوئی ہے، اور زیادہ انگڑائیاں اور اونگ اور تھکن ہونے لگتی ہے۔ اللہ صلاتہم دائمون کا وقت کیا ہے؟ جب نماز کا وقت آئے تو سب کچھ چھوڑ چھاڑ کر نماز کے لیے کھڑے ہو جاتے ہیں۔ عقبہ بن عامر نے اللہ صلاتہم دائمون کے معنی بیان کیے کہ وہ پورے سکون اور خشوع کے ساتھ نماز ادا کرتے ہیں، کوے کی طرح ٹھونگے نہیں مارتے، مارا مار پڑھ کر کسی نہ کسی طرح نماز سے فارغ ہو جانے کی کوشش نہیں کرتے، نماز کے دوران ادھر ادھر توجہ نہیں کرتے۔ عربی زبان میں ما ان دائم ایسے پانی کو کہا جاتا ہے جو کہ ٹھہرا ہوا پانی ہو، تو یہ بھی ہمیشہ نماز کی پابندی کرنے والے ہیں۔ ان کی تیسری صفت ہے والذین فی اموالہم حق معلوم، جن کے مالوں میں جو ہے وہ معلوم حق ہے، یہ وہ لوگ ہیں فی اموالہم جن کے مالوں میں حق حق ہے، معلوم مقرر، کہ جن کے مالوں میں ایک مقرر حق ہے۔ للسائل والمحروم، سائل اور محروم کا مقرر حق ہے، اس کے معنی ہیں مقرر حق سے مراد ہے کہ وہ فرض زکات کو ادا کرتے ہیں پورے نصاب اور شرح کے ساتھ۔ تو ایک رائے یہ بھی دی گئی ہے، لیکن مفسرین کہتے ہیں یہ رائے صحیح نہیں ہے، کیونکہ سورت المعارج مکی سورت ہے اور اس وقت تک زکات فرض نہیں ہوئی تھی۔ تو مقرر حق کا مطلب ہے کہ انہوں نے خود اپنے مالوں میں سائل، محروم، ضرورت مندوں کے لیے جو ہے وہ حصہ مقرر کر رکھا ہے۔ اور آپ دیکھیں کہ سائل کون ہے، سائل سے مراد جو ہے وہ بیگر، جو پیشہ ور ہوتے ہیں، یہ وہی مراد نہیں ہے، بلکہ وہ ضرورت مند شخص ہے جو کبھی مطلب ضرورت ہوتی ہے تو کسی سے مدد مانگتا ہے۔ بعض بیگر جو ہوتے ہیں وہ تو اپنا پیشہ بنا لیتے ہیں نا۔ دوسرا محروم سے مراد وہ لوگ ہیں جیسے بے روزگار ہو جائیں، روزی کمانے کی کوشش کرتے ہوں لیکن ان کی ضروریات پوری نہ ہوتی ہوں، کوئی حادثہ ہو گیا، ایکسیڈنٹ ہو گیا، کوئی آگ لگ گئی فیکٹری کو، کوئی بھی مسئلہ ہو گیا، محتاج ہو گئے، اب وہ روزی کمانے کے قابل نہیں رہے۔ ایسے لوگوں کے متعلق پتہ چل جائے تو واقعی وہ محروم ہیں تو پھر ان کی مدد کرنی چاہیے، اس بات کا انتظار نہیں کرنا چاہیے کہ وہ ہاتھ پھیلائیں اور پھر ان کی جو ہے وہ مدد کی جائے۔ صفت نمبر چار، آیت نمبر 26، والذین یصدقون بیوم الدین، جو روز جزا کو برحق مانتے ہیں، جو روز جزا کی جو ہے وہ صداقت پر یقین رکھتے ہیں، یہ ہے ان کی چوتھی صفت۔ تو جو بھی آخرت پر ایمان رکھتا ہے وہ کون ہوتا ہے؟ جو اپنے آپ کو جواب دہ سمجھتا ہے۔ جو غیر ذمہ دار ہوتے ہیں وہ اس بات پر یقین ہی نہیں رکھتے کہ مرنا ہے اور پھر اللہ کو حساب دینا ہے۔ تو یہ آیت نمبر 26 میں جو چوتھی صفت ہے اس سے یہ پتہ چلتا ہے کہ یہ لوگ ذمہ دار ہیں، ان کو احساس جواب دہی ہے، اسی لیے وہ اپنی باتوں میں، اپنے عملوں میں، اپنے معاملات میں، اپنے فرائض میں، اپنے حقوق میں جو ہے وہ اللہ سے ڈرتے رہتے ہیں کہ مریں گے اللہ کے پاس جائیں گے تو پھر کیا بنے گا. والذین یصدقون بیوم الدین, جو روز جزا کو برحق مانتے ہیں. صفت نمبر 5, والذین هم من عذاب ربهم مشفقون, جو اپنے رب کے عذاب سے ڈرتے ہیں. اب آپ دیکھیں کہ جو اللہ کے عذاب سے ڈرتا ہے تو وہ کیا کرتا ہے, پھر وہ گناہوں سے, جرائم سے, ظلم و ستم سے اپنی زندگی کو جو ہے وہ گندا نہیں کرتا. وہ ڈرتا رہتا ہے کہ اللہ کی عدالت میں کہیں ہمارے گناہوں کا پلڑا بھاری نہ ہو جائے, کہیں ہماری نیکیاں ایسا نہ ہو کہ اللہ قبول ہی نہ کرے. تو یہ ایسے لوگ ہیں جو اللہ سے ڈرتے رہتے ہیں. تو نیک لوگ کیسے ہوتے ہیں کہ نیکیاں کرتے ہیں اور ساتھ ساتھ اللہ سے ڈرتے ہیں. منافق کیسا ہوتا ہے کہ گناہ کرتا ہے اور پھر گناہ جب کرتا ہے تو اس کو ایسا لگتا ہے کہ ناک پر مکھی بیٹھی ہے, ہاتھ لگاؤں گا تو مکھی جو ہے وہ اڑ جائے گی. تو یہاں پہ یہ بتایا جا رہا ہے کہ اطاعت کر کے, نمازیں پڑھ کے, فرائض ادا کر کے اللہ کی عظمت, اللہ کے جلال سے کانپتے رہتے ہیں, ڈرتے رہتے ہیں کہ اللہ تو ہمیں معاف کر دینا. آیت نمبر 28 میں کہا ان عذاب ربهم غیر مامون, کیونکہ انہیں پتا ہے کہ ان کے رب کا عذاب ایسی چیز ہے جس سے کوئی بے خوف نہ ہو, کوئی بچ نہیں سکتا. غیر و معمون, غیر و معمون کے معنی ہے کہ بے خوف ہونے کی چیز نہیں ہے. تو آیت نمبر 27 میں کیا ہے, والذین هم من عذاب ربهم مشفقون ان عذاب ربهم غیر معمون, جو اپنے رب کے عذاب سے ڈرتے ہیں کیونکہ ان کے رب کا عذاب ایسی چیز ہے جس سے کوئی بے خوف نہ ہو.